لا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان العين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله، لا سيما بقية الله ولعنة الله على أعدائهم عاد الله من يومنا هذا إلى لقاء الله. أما بعد، فقد قال الله في كتاب حكيم، بسم الله الرحمن الرحيم: يا أيها الذين آمنوا استعينوا بالصبر والصلاة إن الله مع الصابرين. اللهم صل على محمد وآل محمد. عزیزان گرامی، یہ تفسیر بقرہ کا سلسلہ جاری ہے. آج انشاءاللہ 153 سے لے کے 163 تک کی قرآن کی آیتوں کی تفسیر کی جائے گی. ایمان لانے والوں، صبر اور نماز سے خدا سے مدد طلب کیا کرو. مدد طلب کیا کرو یعنی خدا سے. بے شک خدا صبر کرنے والوں کے ساتھ ہے. جب بھی قرآن میں یا ایھا الذین آمنوا آیا ہے، سرور کائنات فرماتے ہیں کہ جب بھی یہ چیز آئی ہے تو اس میں اس کے جو امام ہیں وہ مولا متقیان ہیں. جی ہاں، ایھا الذین آمنوا. اور اس کے اندر اللہ سبحانہ تعالیٰ سے مدد طلب کی گئی. یا ایھا الذین آمنوا استعینوا، مدد طلب کرو. کس سے؟ پروردگاران سے. بالصبر والصلاۃ، کیسے؟ کس طرح مدد طلب کرو؟ صبر کر کے اور صلاۃ سے مدد طلب کرو. ان اللہ مع الصابرین، بے شک خدا صبر کرنے والوں کے ساتھ ہے. خدا کے رستے میں جب ہم جہاد کریں گے تو صبر تو کرنا پڑے گا. صبر کریں گے، پہلا ہے صبر، دوسری ہے صلاۃ. جب تک کہ صبر نہ کریں گے، اللہ تعالیٰ جب مصیبتیں دیتا ہے تو ہم کو ایک تربیت دیتا ہے. ان مصیبتوں میں تربیت ہوتی ہے ہماری. اللہ تعالیٰ جب مصیبتیں دیتا ہے تربیت ہوتی ہے. اس تربیت کی پہلی شرط ہے کہ ہم صبر کریں. جب ہم صبر کریں گے تو ہمارے گناہ بخشے جائیں گے اور ہم ایک درجے اوپر بڑھیں گے. درجات کو بڑھاتا ہے صبر، ہماری شخصیت کو بناتا ہے. تو اس کے اندر پہلا تو صبر ہے، دوسری صلاۃ ہے. جب آدمی صبر کرتا ہے، جب انسان صبر کرتا ہے تو اس کے درجات بڑھتے ہیں، اس کی شخصیت خوبصورت ہوتی ہے، اس کی برائیاں دور ہوتی ہیں. اور بعض تفسیر میں اس سے یہ بھی مراد ہے صبر سے کہ آپ روزہ رکھیں. بعض تفسیر میں یہ بھی مراد ہے صبر سے کہ آپ جہاد کریں. صلاۃ سے مراد تفاسیر میں صلاۃ بھی ہے اور دعائیں بھی ہیں، مستحب نمازیں بھی ہیں اور واجب نمازیں بھی ہیں، یہ بھی صلاۃ میں آتا ہے. صبر آپ لوگوں کے ساتھ کرتے ہیں، صلاۃ میں آپ اللہ سے رابطہ قائم کرتے ہیں. زیادہ تر صبر آپ کو لوگوں سے ہوتا ہے. جو صبر ہوتا ہے مصیبت میں، تقوی کی مصیبت میں، تقوی ایک تو آپ کے نفس سے لڑنے میں بھی آپ کو صبر کرنا پڑتا ہے نا. تقوی جو ہوتا ہے، تقوی جب اختیار کرتے ہو، جب آپ نفس سے لڑتے ہو تو خود کی جنگ خود سے ہو رہی ہے، وہ ایک صبر ہے. دوسرا صبر ہے لوگوں کے ساتھ. جب آپ تقوی کے رسم چلیں گے تو دوسروں کے ساتھ بھی آپ کو صبر کرنا پڑے گا. اللہ تعالیٰ ہم کو یہ توفیق دے کہ ہم صبر کریں، درود پڑھیں. اللہم صل علی محمد وآل محمد. ولا تقول لمن یقتل فی سبیل اللہ اموات بل احیاء ولکن لا تشعرون. جو لوگ خدا کی راہ میں مارے جائیں، جو لوگ خدا کی راہ میں مارے جائیں ان کو مردہ نہ کہنا بلکہ وہ زندہ ہیں. لیکن تم اس کو سمجھتے نہیں، تم اس کا شعور نہیں رکھتے. اس کی تفسیر بڑی گہری ہے. اس کی تفسیر میں پوری تفسیر برزخ کی ہے. ولا تقول لی من یقتل فی سبیل اللہ، جو خدا کے رستے میں مارے جائیں. ان کو ہرگز مردہ قرار نہ دینا بلکہ وہ زندہ ہیں، لیکن تم شعور نہیں رکھتے. یہ اس کی تفسیر برزخ کی تفسیر ہے. اور اس کے اندر جو پہلے جو آیت کا نزول ہوا تھا تو لوگوں نے کہا تھا یہ شاید تفسیر صرف بدر کے شہیدوں کے لیے، بدر کے شہیدوں کے لیے. لیکن بعد میں لوگوں نے، علماء نے تفاسیر میں کہا کہ نہیں، صرف بدر کے لوگوں کے لیے نہیں ہے، کہ وہی صرف زندہ، باقی کے لوگ زندہ نہیں ہیں. کہا نہیں، سارے شہدا کے لیے اس کو پھیلایا گیا کہ کون لوگ زندہ ہیں. کہا کہ سارے شہدا زندہ ہیں. پھر اس کو اور پھیلایا گیا. بھائی شروع وہاں سے ہوا، رسول اکرم ایمہ طاہرین، علماء، یہ سب زندہ ہیں، اور تو اور جو مومنین ہیں جو کہ وہ بھی زندہ ہیں. مشہور حدیث ہے نا کہ جو بھی اہل بیت کی محبت میں مارا گیا بستر پہ بھی مر گیا تقوی کے ساتھ تو وہ شہید ہے. تو حقیقت میں جو تقوی کی راہ میں لڑتا رہا زندگی بھر وہ بھی شہید ہے. تو وہ جو شہید ہوتا ہے تو وہ شہادت ہوتی کیا ہے؟ بلس فل وٹنس، خوشی سے دیدار کرنا. جی ہاں، بلس فل وٹنس انگلش میں بلس فل وٹنس، خوشی سے دیدار کرنا، دیدار خوشی سے کرنا. اب آپ سوچیں کہ علماء اکرام جب حالت نماز میں ہوتے ہیں تو کیا کیا دیدار نہیں کرتے ہیں؟ شہادت ہے، شہادت ہے، وہ دیدار ہو رہا ہے، عین الیقین پہ ہیں، حق الیقین پہ لوگ پہنچے ہوئے ہیں. تو یہ سب شہادتیں ہیں، اس کو پھیلایا گیا ہے. تو چھٹے امام کا قول ہے، ایک درود پڑھ دیں، اللہم صلی علی محمد و آل محمد، کہ جب کسی مومن کا انتقال ہوتا ہے تو اس کی روح کو ایک جامع پہنایا جاتا ہے، ایک بدن پہنایا جاتا ہے، ایک روح کو ایک بدن پہنایا جاتا ہے، جو کہ ہماری حیات کی طرح وہ بدن دکھتا ہے، اور برزخ میں وہ اسی بدن کے ساتھ رہتا ہے. جی ہاں، تو یہ زندگی ہے. ولاکلا تشعرون، تم اس کا شعور نہیں رکھتے کہ زندہ ہے. تو ہمارے امام بتا رہے ہیں کہ شعور تو ہم کو نہیں لگے، امام بتا رہے ہیں کہ ہوتا کیا در حقیقت، جب انتقال ہوتا ہے تو ہم کو ایک نیا بدن دیا جاتا ہے جو ہم جیسا دکھتا ہے، اور اس کے بعد اگر آپ مومن ہو تو آپ کو اس بدن کے ساتھ باغوں میں داخل کر دیا جاتا ہے. اور جب آپ باغوں میں داخل ہوتے ہو تو جو آپ کے پرانے جو عزیز و اقرب ہیں وہ آپ کو پہچان لیتے ہیں، اور آپ کو دیکھ کے خوش ہوتے ہیں، سلام دعا ہوتی ہے، جو پیچھے چھوٹ گئے ان کے بارے میں پوچھا جاتا ہے. یہ ہے زندگی، یہ زندگی ہے. اور مولانا نے فرمایا کہ وہاں کھاتے پیتے بھی ہیں لوگ، یہ زندگی. ولیکن اللہ تشعرون، تم سمجھتے ہیں وہ زندہ ہیں. اس میں سب شامل ہیں، شہداء بھی ہیں، صدیق بھی ہیں، انبیاء ہیں، مومنین ہیں. درود پڑھ دیں، اللہم صلی علی محمد. مولانا متقیان فرماتے ہیں اپنے خطبے میں کہ جب ایک مومن کا انتقال ہوتا ہے تو اس کو جب بشارت دی جاتی ہے جنت کی، اس کو سب لینے آتے ہیں، ائمہ طاہرین سب، بشارت دی جاتی ہے. جب اس کو بشارت دی جاتی تو جب اس کو جنت کی بشارت ہو جاتی تو کوشش کرتا ہے کہ کسی طرح اس کو جلدی سے اس کو غسل دے دیا جائے، کسی طرح اس کو جلدی سے قبر میں دفن کر دیا جائے تاکہ اس کو جو بشارت ملی ہے اس کو دیکھے وہ. اور اسی طرح سے جب کافر کی موت ہوتی ہے تو جب اس کو بتا دیا جاتا ہے کہ وہ کہاں جا رہا ہے، تو جب اس کا جنازہ لے کے جاتے ہیں نا تو روکتا ہے اس جنازے کو، بھائی میرے جنازے کو دھیرے لے کے جاؤ، مجھے معلوم ہے کہاں جانے والا ہوں. پروردگار عالم سے ہماری دعا ہے بحق الحاظ القرآن، بحق محمد آل محمد، کہ ہماری جب وفات ہو تو ایک شہید کی وفات ہو. اللہم صلی علی محمد و آل محمد. ولنبلونکم بشیء من خوفی والجوعی ونقص من الاموال والانفس والثمرات وبشر الصابرین. اور ہم تمہاری خوف اور بھوک اور مال اور جان اور میووں کے نقصان سے آزمائش کریں گے، تو صبر کرنے والوں کو بشارت سنا دو. تو مولا متقیان یہ فرماتے ہیں کہ اللہ سبحانہ وتعالیٰ کو ہر ایک کے بارے میں اس ذات سے جو خود ہے اس سے زیادہ خدا کو اس کا علم ہے کہ یہ شخص کیسا ہے. لیکن مولا متقیان فرماتے ہیں کہ اللہ سبحانہ وتعالیٰ ہم کو زندگی میں موقع دیتا ہے عمل کرنے کا، نیک عمل ہو یا بد عمل ہو، تاکہ اللہ کے سامنے اس کی کوئی حجت نہ رہے. تو مولا متقیان آگے فرماتے ہیں اپنے خطبے میں کہ اللہ سبحانہ تعالیٰ لوگوں کے گناہوں کی وجہ سے ان پہ مصیبتیں بھیجتا ہے اور اپنی نعمتوں کو روک لیتا ہے تاکہ اس کے آگے توبہ کریں اور تاکہ وہ پرہیزگاری اختیار کریں. تو اللہ سبحانہ تعالیٰ فرماتا کہ ہم تمہاری کسی قدر خوف اور بھوک اور مال و جان میووں کے نقصان سے آزمائش کریں گے تو صبر کرنے والوں کو بشارہ سنا دوں گا. یہ تین چیزیں خاص ہوتی ہیں, مال اور جان اور بیٹے اولاد, ان سے آزمائش ہے. تین چیزیں انسان کو بہت پیاری ہیں. تو ان جان پہ ان سے اس کو خوف لگتا ہے. تو پہلا آیا خوف, من خوفی والجوعی, خوف بھوک, پھر مال کا نقصان اور جان کا نقصان اور میووں کا نقصان. کہا کہ پھر صبر کرنے والوں کو بشارت سنا دو. تو انسان کی اللہ تعالیٰ آزمائش کرتا ہے کہ یہ میرے رستے پہ چل بھی رہا ہے کہ نہیں چل رہا ہے. اللہ سبحانہ وتعالیٰ آزمائش کرتا ہے مومن کی, ٹریننگ ہوتی ہے, روح کی ٹریننگ کرتا ہے اللہ سبحانہ وتعالیٰ کہ میرے رستے پہ کہاں تک میرا بندہ آگے جا رہا ہے. تو وہ بشارت کیا ہے؟ صبر کرنا لو, خوشخبری سنا دو. تو امام جعفر صادق علیہ السلام فرماتے ہیں لا ماشاء اللہ محمد وال احمد, وہ بشارت مغفرت کی ہو اور جنت کی ہو, مغفرت ہوتی ہو جنت ملتی ہو اگر ان چیزوں پہ آپ قائم رہے. اللہ محمد حسن تبا تباہی فرماتے ہیں تفسیر میزان میں کہ ایک مصیبت تو آتی ہے فرد پہ تو لوگ آ کے اس کو گھیر لیتے ہیں, وہ سمجھا دیتے ہیں. ایک مصیبت آتی ہے پوری کمیونٹی پہ, وہ بہت عظیم مصیبت ہوتی ہے. جب وہ آتی ہے تو سب لوگوں کے حال بے حال ہو جاتے ہیں, کوئی کسی کو سمجھانے والا نہیں ہوتا ہے. وہ مصیبت بہت عظیم ہوتی ہے. جیسے ارتھ کوئک آ گیا, پچاس ہزار لوگ مر گئے, یہ مصیبت بہت عظیم ہے. ایک گھر میں ایک کا انتقال ہو گیا, 15 لوگ سمجھانے آ گئے, لیکن 50,000 لوگ مر گئے. تو اس کو کہتے ہیں کہ ایک عجیب سا ایک وہ عظیم مصیبت ہوتی ہے. لیکن اگر اس مصیبت میں آپ نے صبر کر لیا تو ایک عظیم چیز ہے. وہ اس سے ہماری ایک عظیم مرتبہ ملتا ہے بخشش کا اور جنت کے درجات کا. تو تفاسیر میں یہ بھی ہے کہ وہ جو خوشخبری ہے وہ امام زمانہ کا ظہور بھی ہے, درود پڑھیں اللہم صلی علی محمد و علی محمد. لیکن وہ ظہور کے پہلے جو مصیبت جو آئیں گی, ولا نبلوکم بشئین من خوفی و جوعی, یہ جو مصیبت جو آئیں گی یہ امام کے ظہور کے پہلے آئیں گی. امام کے ظہور کی پہلے کی مصیبتیں ہیں. آج آپ کا آج کے حالات دیکھ لیں, خوف, بھوک, مال ہو جاؤ میووں کے نقصان جو ہو رہے ہیں عراق میں, شام میں, دیکھ لیں آپ کیا کیا نہیں ہو رہا ہے. ساری آئے تو وہ دیکھ لیں آپ. یہ سارے کی ساری مصیبت آج ہم کو ہوتی بھی دکھ رہی ہے. پاکستان کے اندر شیعوں کو شہید کیا جا رہا ہے, خوف کی حالت ہے, مالوں کے نقصان ہو رہے ہیں. آپ دیکھیں گے جو شام کے جو لوگ گئے ہوئے ہیں لبنان میں, جو ٹینٹس میں رہ رہے ہیں سردی کے اندر, کھانے کو کھانا نہیں, سردی الگ ہے, بچے نمونیا سے مر رہے ہیں تمرات. یہ حالت جو یہ جو حالت ہے یہ قوم کی, یہ حالت بس یہ ہے کہ انسان کو چاہیے کہ وہ صبر کرے اور اس صبر کو اختیار کرے. اللہم صلی علی محمد و آل محمد. تو امام کے ظہور کے پہلے یہ ساری مصیبتیں آنے والی ہیں جو کہ بیان کی گئی ہیں. اور اللہ سبحانہ وتعالیٰ دعا ہے ہماری کہ امام کا ظہور جلد ہو تاکہ ہم کو خوشخبری ملے. الذین اذا اصابتهم مصیبۃ قالوا انا للہ و انا الیہ راجعون اولئک علیہم صلوات من ربہم و رحمۃ و اولئک هم المهتدون. جب ان لوگوں پہ مصیبت پڑتی ہے تو وہ کہتے ہیں کہ ہم خدا کے ہی ہیں, خدا کی طرف لوٹ کے جانے والے ہیں. یہی وہ لوگ ہیں جن پر ان کے پروردگار کی طرف سے عنایت ہے اور رحمت ہے, اور یہی لوگ ہدایت یافتہ ہیں. درود پڑھیں اللہم صلی علی محمد و آل محمد. تو جب ان پہ مصیبت پڑتی ہے تو ان کو اللہ یاد آتا ہے, جب ان پہ مصیبت پڑتی ہے ان کو اللہ یاد آتا ہے, کیونکہ سب چیز اللہ کی دی, پوری دنیا ہی اللہ کی دی ہوئی ہے. ان کو اللہ یاد آتا ہے جب اس میں کہتے ہیں کہ انا للہ و انا الیہ راجعون, इनको अल्लाह याद आता है। तो पैगंबर सल्लल्लाहु अलैहि वसल्लम की हदीस है कि जब कोई शख्स उस पर मुसीबत आती है और जब मुसीबत आके गुजर जाती है तो कई अरसे के बाद वो जब उस मुसीबत को फिर सोचता है, अगर वो फिर वो पढ़ता है इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, तो उसको वही सवाब मिलता है जो पहली बार मिला था उसको, क्योंकि उसको वो बावर करता है कि वो है क्या चीज़, वो कुछ भी नहीं है, वो खुदा का है, वो खुदा की तरफ लौट के जाने वाला है। तो अब इसकी तफसीर है कि वो खुदा का है, खुदा की तरफ लौट के जाने वाला है। उलाएगा अलैहिम सलवातुम मिन रब्बिहिम व रहमतु व उलाएगा हुमुल मुहतदून। तो यही वो लोग हैं जिनके तरफ उनकी परवरदिगार से इनायत है और रहमत है, और यही लोग हिदायत पे हैं। तो तफसीर मीज़ान में कहा गया है कि सलवात क्या होती है और रहमत क्या होती है। ये सलवात और रहमत एक ही चीज़ के दो रुख हैं। अल्लामा तबरानी फरमाते हैं कि जब अल्लाह तआला जब रुजू करता है बंदे की तरफ रहमत की से रुजू करता है तो उसको कहते हैं सलवात, कि रुजू कर रहा हो। जब रहमत आना शुरू हो जाती है, वो घेर लेती है, तो वो होती है रहमत। तो उन्होंने कहा कि अल्लाह का रुजू करना रहमत से और रहमत का देना और उलाय का हुमल मोहतदून, और वो रहमत है क्या, सलवात है क्या, हिदायत ही। उलाय का हुमल मोहतदून, यही लोग हिदायत पर हैं, यही लोग। तो पूरी रहमत सलवात है क्या, पूरी रहमत सलवात ये है कि अल्लाह ताला आपको हिदायत दे दे, हमको हिदायत दे दे। तो दर हकीकत हादी वही होगा जो हिदायत पे होगा। तो आइमा तारीन सबके इन आयतों में सबसे आगे हैं, क्योंकि जितनी मुसीबत उन पे पड़ी किसी पे ना पड़ी, और जिस तरीके से उन्होंने सब्र और शुक्र करा किसी ने ना करा। करबला हम देख लें, आइमा की पूरी ज़िंदगी देख लें कि जिस तरीके से उन्होंने सब्र से और इस्तकामत से काम लिया, वो अपने आप में एक मिसाल है, इसीलिए वो हादी कहलाते हैं। और इसीलिए आप देख लें अल्लाह सुब्हान व तआला मोमिनीन की चौ तरफ आजमाइश कर रहा है। क्यों कर रहा है आजमाइश? अरे आप सोचो आजमाइश क्यों हो रही है, लोग कहते हैं हमारे पर मुसीबत आ रही है। अल्लाह सुब्हान व तआला एक दर्जा दे रहा है, अल्लाह सुब्हान व तआला मौका दे रहा है। क्या अल्लाह ताला कहता है कि उलाएक अलैहिम सलवातुम मिन रब्बिहिम व रहमतुह, अगर आपको मुसीबत ना आएगी, आप सब्र ना करेंगे, आप इन्ना लिल्लाह इन्ना इलैहि राजिऊन ना करेंगे, तो न तो आप सलवात आएगी, ना रहमत आएगी, ना हिदायत पे होंगे, आप बैठे रहें। अगर आप पे मुसीबत ना आए, आप बैठे रहेंगे, तो आपको दर्जात कहाँ से मिलेंगे? ये अल्लाह का फजल है, अल्लाह का शुक्र है। इसीलिए जब करबला हो गई थी तो बीबी ज़ैनब शुक्र अदा कर रहा था, सही सजा शुक्र अदा कर रहा था। क्यों कर रहा था? ये मुसीबतों में उन्होंने शुक्र अदा करा था। उलाएक अलैहिम सलवातुम मिन रब्बिहिम व रहमतु व उलाएक हुमुल मुहतदून, इन आयतों में कि वो इमाम है, ये उसका शुक्र था। आज देखें आप अल्लाह का फजल है कि मोमिनीन चौ तरफ देख लें आप, पाकिस्तान हो गया, इराक हो गया, सीरिया हो गया, लेबनान हो गया, यमन हो गया, चौ तरफ इस आयत में दाखिल हो रहे हैं। खुदा का फजल है, इस आयत में दाखिल होकर वो इमाम के जहूर की तैयारियां कर रहे हैं, उस बशारत की तैयारी कर रहे हैं, दूध पढ़ने। अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद। इन सफ़ा वल मरवा मिन शाइर अल्लाह फमन हज्जल बैत अवित अवित तमरा फला जुना है अय तफ़ीमा वमन ततव खैरू व इन अल्लाह शाकिर अलीम। बेशक सफ़ा और मरवा खुदा की निशानियां हैं, तो जो कोई भी उसका तवाफ करे उस पर कुछ गुनाह नहीं है, और कोई जो कोई भी शौक़ से नेकी करे तो अल्लाह ताला कदरदान और दाना है। ये तफसीर बड़ी खूबसूरत है। सफ़ा मरवा का नाम कुरान में एक ही बार आया है, और ये वो दो पहाड़ियाँ हैं, छोटे छोटे टीले हैं, सफ़ा और मरवा। सफ़ा को सफ़ा इसलिए कहा जाता है कि वो चिकना है, सख्त पत्थर तो लेकिन चिकना है, मरवा खुरदुरा है। और ये इनका जो आपस का जो डिस्टेंस है वो करीब करीब 420 मीटर है, 420 मीटर का डिस्टेंस आपस में। हज इब्राहिम अलैहिस्सलाम के बाद हज की शक्ल बिगड़ गई थी, कुफार भी हज किया करते थे, उनके हज में अरफात भी जाना था, सफ़ा मरवा के बीच में दौड़ना भी था, कुर्बानी भी थी, तवाफ़ भी था, लेकिन उनकी उन्होंने उसकी सूरतें बिगाड़ दी थी। हज करते थे कुफार, सफ़ा मरवा के बीच में उन्होंने दो बुत रखे थे और जा जा के उन बुतों को हाथ लगाया करते थे। तो जब रसूल अकरम ने जब उम्र हज की बात शुरू करी तो मुसलमानों ने सफ़ा मरवा से जाने से एक थोड़ी सी करहियत दिखाई। उसकी वजह यह थी कि उन्होंने कहा कि वहाँ तो दो बुत थे और हम कैसे जाएंगे वहाँ। तो अल्लाह सुबहान तआला का कहा कि इन्न सफ़ा वल मरवा था मिन शायर अल्लाह, कहा कि सफ़ा मरवा दोनों अल्लाह की निशानियाँ हैं, क्या जो भी हज उमरा करे उस पर कोई गुनाह नहीं कि उसका तवाफ़ करे, सही करे, सही वाजिब है हज और उमरे के लिए, सही वाजिब है। अल्लाह ने कहा कोई गुनाह नहीं मतलब ये नहीं, लेकिन सही वाजिब है। और अल्लाह ने कहा कि जो कोई शौक से नहीं करेगा तो खुदा कदरदान और दाना है, अल्लाह ताला ने उसकी इतनी तारीफ करी है। तो इसका मतलब ये है कि अल्लाह सुब्हान ताला ने जो उनके जो डाउट्स थे उसको दूर करा है, तो ताकि दिमाग में ये नहीं रहे कि ये चीज़ गलत है, क्योंकि वहाँ बुत थे पहले। एक दुरूद पढ़ दें, मोहम्मद लज़ीना यक्तमूना मा अंजलना मिनल बय्यनाति वल हुदा मिन बादी मा बय्यन नासे फिल किताब उलाएका यलअनुल्लाह व यलअनुल्लाइनून, जो लोग हमारी रोशन दलीलों को और हिदायतों को जानबूझ कर छुपाते हैं, बावजूद उसके के जो हमने नाजिल की थी उनको हमने किताब में लोगों के लिए खोल खोल के बयान कर दिया है, उन पर खुदा और तमाम लानत करने वाले लानत करते हैं। इसकी तफसीर में यह है कि तौरात के अंदर रसूल अकरम की निशानियां मौजूद थी और उनके उलमाओं ने जानबूझ उसको छुपाया ताकि रसूल की तरफ लोग रुजू नहीं करें, उस पर आयत नाजिल हुई थी ताकि लोगों को सही रास्ते से रोका जाए। तो अल्लाह सुब्हान अल्लाह का अगर तुम ऐसा करोगे तो अल्लाह लानत करेगा और तमाम लानत करने वाले लानत करेंगे, ये अजाब की इंतहा है। उसमें अल्लाह ने खुद अपना नाम लिया, मैं लानत करूँगा, सीरियस मैटर है। तो तफसीर में यह है, वालेकुम सलाम, तफसीर में यह है कि बय्यनात क्या और हुदा क्या है, बय्यनात क्या हुदा क्या है। इन्नल लज़ीना यक्तमूना मा अंजलना मिनल बय्यनाति वल हुदा, बय्यनात है रोशन दलील, हुदा है हिदायत। तो बय्यनात के बारे में तफसीरी वीज़ा में कहा गया कि बयानात से मुराद कुरानी आयतें हैं और हिदायत से मुराद शरीयत के रूल्स हैं। तो ये जो चीज़ें जो कुरानी आयतों को और शरीयत के अहकाम को जो छुपाएगा अपनी गरज से, अल्लाह सुब्हान अल्लाह कहता है कि मैं भी लानत करूँगा और तमाम लानत करने वाले लानत करेंगे। तो इसमें छुपाने में आइमा की ये आइमा ने फरमाया कि इसमें इमामत को छुपाना भी शामिल होता है, इसमें इमामत के हक़ को छुपाया ये भी शामिल होता है, न कि यही शामिल होता है बल्कि तमाम कुरान की जो हकाइक हैं उसको छुपा रहे हैं, अगर आप आयतों को छुपाया जा रहा है ये सब उसमें शामिल होता है। आज आप देख लें सोसाइटी में क्या हो रहा है। सॉफ्ट स्वीट स्पीचेस दी जाती हैं ताकि लोग खुश हो जाएं, और कुरान की जो सख्त आयत है वो छुपा दिया जाता है। इसी तरह तो दीन कहाँ कहाँ चला गया। ये चीज़ बड़ी ख़तरनाक है कि सॉफ्ट स्वीट स्पीच के लिए आप कुरान की आयतों को न पढ़ें। आप अगर आप इस पोडियम पे आए हैं तो आप हक़ रसूल अदा करें, आप कुरान की आयतों को जैसी हो उसे बताएं, आपकी कोशिश की जाएगी। तो इसका अज़ाब आप देख लें कि उन पे अल्लाह लानत करता है और तमाम लानत करने वाले लानत करते हैं। इल्ला लज़ीना ताबू व असलहू बयनू व औलाइका अतूबु अलैहिम व अना तव्वाबुर रहीम। मगर जिन्होंने तोबा कर ली और अपनी इसलाह कर ली और खोल खोल के एक काम बता दिए तो मैं उनके कसूर माफ़ कर देता हूँ, वो अना तव्वाबुर रहीम, वो मैं बड़ा माफ़ करने वाला हूँ। जब वो कहता ना मैं बड़ा माफ़ करना तो रोंगटे खड़े हो जाते हैं। तो मैं बड़ा ना अना तव्वाबुर रहीम, मैं बड़ा तव्वाब हूँ, तोबा कबूल करने वाला हूँ और रहीम और रहम करने वाला हूँ। खुदा ने एक मौका दिया है कि देखो अगर तुमने हरकतें करी हैं तो अब तुम सुधर जाओ, अभी भी तुम रस्ते पे आ जाओ, कुरान को ठीक पढ़ा करो, हदीसों को ठीक पढ़ा करा करो, शरीयत को बताओ, क्योंकि इसकी प्रोसेस होगी क़यामत दिन, आलिम की प्रोसेस होगी कि उसने क्या पढ़ा था। हदीस में है कि अल्लाह सुब्हान तआला खुद पूछेगा आलिम से कि उसने जब पढ़ा था खुतबा तो खुद अल्लाह पूछेगा तूने क्या पढ़ा था। अब यह आयत के ज़ुमरे में आप देख लो, अल्लाह की लानत हो जाएगी अगर आयतें छुपा देंगे, भाई पॉपुलर होना है, स्पीच डल नहीं हो जाए, लोग ना आए, वो खुदा की आयतें छुप गई, बस इस आयत के ज़ुमरे में आप आ गए। तो अल्लाह सुब्हानहू हम दुआ करते हैं हम इस आयत के ज़ुमरे में नहीं आए। इन्ना लज़ीना कफरू व मातू हम कुफ्फारू उलाएका अलैहिम लानतुल्लाहि वल मलाइकति नासी अजमईन खालिदीन फीहा ला यखफ अन्हुल अज़ाबु वला हुम युनज़रून। जो लोग बेशक जो लोग काफिर हुए और कुफ्र की हालत में मर गए तो उस उन पर खुदा वो फरिश्ते और तमाम लानत वाले लानत करते हैं। खालिदीन फीहा, हमेशा उसमें रहेंगे और कभी उनका अज़ाब घटेगा नहीं, ना उनको कोई मोहलत दी जाएगी। तो ये वही लोग हैं, ये लोग कौन है जो कि कुफ्र में मर गए? ये कुफ्र में वो लोग मरे जो खुदा की आयत को छुपाया करते थे। अगर तौबा नहीं करी और ठीक से नहीं पढ़ी आयतें और शरीयत ना बताई तो आप काफिर हो जाते हैं, तो आप कुफ्र में चले। दूसरे काफिर तो है ही, लेकिन आप भी काफिर हो जाते हो, आपको मालूम नहीं था कि आप काफिर हो चुके हो। कुफ्र किसको कहते हैं? छुपाने को। अगर आपने कुरान छुपा दिया, हिदायतें छुपा दी, आप काफिर हो गए। क्या हो गया? आप पढ़ तो रहे, पॉपुलर तो हो रहे हो, लेकिन दुनिया में पॉपुलर हो रहा है, लेकिन अल्लाह क्या कह रहा है? खुदा की भी लाना चल रही है, फरिश्तों की भी लाना चल रही है और तमाम लोगों की लाना चल रही है। खालिद रफिया, हमेशा उसमें कभी अजाब न तो कम होगा न कभी आपको मोहलत दी जाएगी। वह इलाहुकुम इलाहुम वाहिद ला इलाहा इल्ला हुवर रहमान रहीम, और तुम्हारा परवरदिगार एक परवरदिगार है। ला इलाहा इल्ला, उसकी सिवा कोई माबूद नहीं। हुवर रहमान रहीम, वो बड़ा मेहरबान और रहम करने वाला है। मेहरबान, रहमान मतलब मेहरबान और रहीम मतलब रहीम, रहम करने वाला। तो इसमें क्या क्या अल्लाह सुब्हान ने फरमाया कि मैं एक खुदा हूँ। अब एक पहले तो कह दिया कि वो एक खुदा है, लेकिन एक है तो क्या दूसरे भी खुदा है? तो अल्लाह ने आगे बात कही, एक खुदा हूँ, वो इलाकों में लाऊँ वाहिद, कहा कि तुम्हारा खुदा एक खुदा है, अब कोई दूसरा नहीं आ जाए। तो कहा ला इलाहा इल्लल्लाह, उसके अलावा कोई माबूद ही नहीं। अब तुम शक ना कर लेना, एक का मतलब है, एक मतलब एक ही बस, ला इलाहा इल्लल्लाह हुवर रहमानुर रहीम, वो खुदा जो के बड़ा मेहरबान है और रहम करने वाला है। रहमान में सब आ जाते हैं, ये रहमत रहमान में सब है। कुफ्फार मुनाफिक हर एक को अल्लाह नेमत दे रहा है दिल खोल के, बल्कि कुफ्फार नेमत को तो ज्यादा दे रहा है। आजा देख लो, उनको हर चीज दी गई है, अक्ल दी गई है, सेहत दी गई है, हाइट दी गई है, खूबसूरती दी गई है, साइंस दी गई है, सब दे दिया अल्लाह सुब्हान तआला ने। वो रहमान व रहीम, जो रहीम है वो सिर्फ मोमिनीन के लिए। सरवर कायनात फरमाते हैं कि अल्लाह ताला ने जो अपनी बताई है रहमत, उसकी 100 रहमतों से दुनिया में सिर्फ एक रहमत दिखती है, ننانو رحمت پروردگار عالم کی قیامت دن کہے گی مومنین کے لیے. ہم کو اتنی امید رکھنا پروردگار عالم سے, ہم کو اتنی امید رکھنا. آخری میں ہم امام حسین کا ذکر کریں گے کہ ساری آیتوں کے اندر اگر آپ دیکھیں تو نائب اس کے جو کہ حقدار ہیں آیتوں کے, صبر کی آیتوں کے, امام حسین علیہ السلام ہیں. وَلَنَبْلُوكُمْ بِشَيْءٍ مِّنْ خَوْفِ وَالْجُوعِ وَالنَّقْصِ مِّنَ الْأَمْوَالِ وَالْأَنفُسِ الثَّمَرَاتِ وَبَشِّرِ الصَّابِرِينَ. آپ دیکھ لیں کربلا کا منظر, کربلا کے منظر کے اندر آپ کو سارے کے سارے ایک اس کی معراج دکھے گی. امام حسین کی جو معراج ہے کہ کون سا نقصان نہ ہوا امام حسین کو, خوف کا, خوف کی جو حالت تھی بچوں کے, خوف کی حالت جب بچے جب کربلا میں تھے, جب فوج آتی تھی تو چھوٹے چھوٹے بچوں کے دل دہل جایا کرتے تھے. اور جوئی, ارے بھوک تو چھوڑ دے, پیاس کیسی تھی, اس میں تو ذکر نہیں ہے پیاس کا, لیکن پیاس کیسی پیاس تھی. اور کس کا نقصان, مال کا نقصان, ہائے وہ بندے سکینہ کے, وہ گوشوارے اور وہ چیزیں جو لوٹ لی گئی تبرکات, اور مالوں کا نقصان, اور ثمرات مطلب پھل, پھل مطلب اولاد. ارے زینب کی اولاد کو دیکھیں کیسی شہید ہوئی, ارے حسن کی اولاد کو دیکھیں کیسی پامال ہو گئی, ہائے ہائے لیلا کی اولاد کو دیکھیں, اور رباب کی اولاد علی اصغر.